यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। भोटेकोशी बाढ़ीको 11 दिन आज 2 जनाको सकुशल उद्धार, हालसम्म 1,335 जनाको शव फेला। बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजनामा क्षति। त्रिशुली नदीमा आएको बाढ़ीले नुवाकोटका 4 बस्ती उच्च जोखिममा। यमनी सेना र हुथी विद्रोही बीच झड़प हुँदा कम्तीमा 60 जनाको मृत्यु। र काठमाण्डौमा जारी नेपाल भलिबल लीगमा काठमाण्डौ रेड्सद्वारा मधेस वारियर्स 3-2 सेटमा पराजित।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। भोटेकोशी बाढ़ीको 11 दिनमा आज 2 जनाको सकुशल उद्धार गरिएको छ। नुवाकोटको विदुर नगरपालिका 10 वेत्रावतीबाट 64 वर्षीय चन्द्रिका श्रेष्ठलाई घरको 4 तलाबाट सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको हो। बाढ़ीबाट प्रभावित बस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि हिलोमा गाड़िएको अवस्थामा सशस्त्र प्रहरी निरीक्षक सुमन बिकर नेतृत्वको टोलीले उहाँको उद्धार गरेको हो। थप उपचारका लागि श्रेष्ठलाई काठमाण्डौ स्थित वीरेन्द्र सैनिक अस्पतालमा ल्याइएको छ। त्यसै गरी माथिल्लो त्रिशुली ए जलविद्युत आयोजनाबाट आज 1 चिनिया नागरिकको जीवितै उद्धार गरिएको छ। नेपाली सेना र कोरियाको डिजास्टर टोलीले आज दिउँसो आयोजनाको अडिट 4 टनलबाट चिनिया नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई उपचार तथा आवश्यक स्वास्थ्य परीक्षणका लागि नुवाकोटको त्रिशुली स्थित मैथिली ब्यारेकमा लगिएको छ। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण हालसम्म 1,335 जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। जसमध्ये रसुवामा 160 जना, नुवाकोटमा 193 जना, धादिङमा 67 जना, चितवनमा 362 जना, गोर्खामा 74 जना, तनहुमा 38 जना, नवलपरासी पूर्वमा 222 जना र नवलपरासी पश्चिममा 219 जना गरी 1,335 जनाको शव फेला परेको हो। फेला परेका शवहरूको पहिचानका लागि डीएनए नमूना संकलनदेखि आवश्यक प्रक्रिया पूरा गरी हालसम्म 1,030 शव व्यवस्थापन गरिएको नेपाल प्रहरीले जनाएको छ। यस्तै शव पहिचानका लागि मृतकका 1,260 र आफन्तका 1,012 गरी कुल 2,272 डीएनए नमूना संकलन गरिएको र पहिचान नभएको 1,292 शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ। त्यस्तै हालसम्म बाढ़ीका कारण प्रभावित 13,098 उद्धार गरिएको छ भने बेपत्ता भएका 4,887 जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। रसुवाको भोटेकोशी बाढ़ी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ़दै गएको छ। यसै क्रममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हालसम्म 11,05,56,926,971 रूपियाँ मौजदात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। सरकारले यसअघि उक्त कोषमा जम्मा भएको 1 अर्ब रूपियाँ बाढ़ी प्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ। 9 वाणिज्य ब्यांकमा 8,06,25,15,518 र हिमालयन ब्यांक र लक्ष्मी सनराइज ब्यांकमा रहेको डलर खातामा थप 1,98,37,695 अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीको बहावपछि नुवाकोटको 4 स्थानका बस्ती उच्च जोखिममा परेका छन्। त्रिशुली नदीको बहाव परिवर्तनसहित पटक पटक आएको बाढ़ीले जग्गा कटान गर्न थालेपछि ती बस्ती जोखिममा परेका हुन्। जिल्लाको पश्चिमतर्फ रहेको तारकेश्वर गाउँपालिका 4 दर्शनटार क्षेत्रको बस्ती सबैभन्दा बढ़ी प्रभावित भएको नुवाकोटका प्रमुख जिल्लाधिकारी शम्भू प्रसाद रेग्मीले जानकारी दिनुभयो। उहाँका अनुसार 100 भन्दा बढ़ी घरधुरी बसोबास गर्दै आएको दर्शनटार सहित आसपासका बस्ती जोखिममा परेको हो। हालैको बाढ़ीबाट विदुर नगरपालिका 1 बान्द्रे ओड़ा नम्बर 4 स्थित बस पार्क, बेलकोटगढ़ी नगरपालिका 7 स्थित 26 बस्ती र सार्वजनिक भौतिक संरचनामा क्षति पुगेको नुवाकोट जिल्ला प्रशासनले जनाएको छ। नदीको कटान निरन्तर भइरहेका स्थानका बस्ती तत्कालै खाली गरेर उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणका लागि सम्बन्धित पालिकालाई ध्यानाकर्षण गराएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक रेग्मीले जानकारी दिनुभयो। भोटेकुसी नदीमा आएको बाढ़ीमा परेर हराइरहेका व्यक्तिको पहिचानका लागि नेपाल प्रहरीले डीएनए परीक्षणको नमूना लिन नुवाकोटमा संकलन केन्द्र सञ्चालनमा ल्याएको छ। यसअघि नमूना दिन पीड़ित परिवारका सदस्य रसुवा र नुवाकोटबाट काठमाण्डौ आउनुपर्ने बाध्यता रहेकामा बाढ़ी प्रभावित क्षेत्रका पीड़ित परिवारलाई सहज बनाउन विदुरमा नमूना संकलन केन्द्र सञ्चालनमा ल्याइएको नेपाल प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डाक्टर दामोदर पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार मा परेर फेला परेका शवको पहिचानमा समस्या भएकाले हराइरहेका व्यक्तिको परिवारका सदस्यसँग नमूना लिएर परीक्षण पश्चात पहिचानमा सहयोग पुग्ने विश्वास लिइएको छ। उहाँका अनुसार डीएनए परीक्षणका लागि आमा बुबा दाजुभाइ दिदी बहिनी तथा छोराछोरी मध्ये जो कोही एकजनासँग नमूना संकलन गरिन्छ। भेटिएका शवको डीएनएसँग तुलना गर्न सबैभन्दा नजिकका रगत सम्बन्धी आफन्तको नमूना बढ़ी उपयोगी हुने भएकाले विशेष गरी बुबाआमा छोरा वा छोरीसँग नमूना लिनका लागि उहाँले आग्रह गर्नुभयो। यो सम्भव नभएको अवस्थामा भने नजिकका रगत सम्बन्धी आफन्तबाट पहिचान गर्न सकिने डाक्टर पौडेलले जानकारी दिनुभयो। यसैबीच भोटेकुसी बाढ़ीका कारण सम्पर्कविहीन भएका व्यक्ति र फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डीएनए नमूना संकलन शुरू गरेको छ। बाढ़ीमा परि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट 150 जना हराइरहेको सूचना आएको र प्राप्त शव पहिचानका लागि अहिलेसम्म 5 महिला र 9 पुरूष गरी जम्मा 14 जनाको डीएनए नमूना संकलन गरिएको प्रहरीको भनाइ छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
भोटेकोसी बाढ़ीका कारण सम्पर्क विहीन भएका व्यक्ति तथा फेला परेका शवको पहिचानका लागि सुदूरपश्चिम प्रदेशमा प्रहरीले आफन्तजनको डीएनए नमूना संकलन शुरू गरेको छ। प्रदेशका 9 जिल्ला प्रहरी कार्यालय मार्फत सम्पर्क विहीन भएका व्यक्तिको पहिचानका लागि आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन थालिएको हो। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल तथा जिल्ला अस्पतालमा नमूना संकलन भइरहेको र अहिलेसम्म 5 महिला र 9 पुरूष गरी 14 जनाको नमूना संकलन गरिएको प्रहरीले जनाएको छ। डीएनए परीक्षण गर्न नमूना संकलनका लागि परिचय खुल्ने कागजात लिएर जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न समेत प्रहरीले अनुरोध गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदम बहादुर विष्ट सम्पर्क विहीन भएका व्यक्ति तथा हेला परेका शवको पहिचानका लागि 9 जिल्लामा आफन्तको डीएनए परीक्षण गर्न नमूना संकलन भएको बताउनुहुन्छ।
कैलालीमा 6 डीएनए आफन्तबाट कलेक्सन भएको छ भने कञ्चनपुरमा पनि 6 कलेक्सन भएको छ, त्यसै गरी 2 डणेलधुरा प्राप्त भएको छ।
भोटेकोसी नदीमा आएको बाढ़ीका कारण सुदूरपश्चिम प्रदेशका 209 जना सम्पर्क विहीन भएकोमा अहिलेसम्म 59 जना परिवारको सम्पर्कमा आएको र अझै 150 जना सम्पर्क विहीन रहेको एसएसपी विष्टको भनाइ छ।
सुदूरपश्चिम प्रदेशबाट 209 जना सम्पर्क विहीन भएकोमा अब अहिलेसम्म 59 जना चाहिँ सम्पर्कमा आउनु भएको छ, 150 जना अहिलेसम्म चाहिँ सम्पर्कमा आउनु भएको छैन, मिसिङ हुनुहुन्छ।
बाढ़ीका कारण कैलालीका 64, कञ्चनपुरका 36, डणेलधुराका 16, बैतडीका 8, बाजुराका 16, दार्चुल्लाका 4, बझाङ, डोटी र अछामका 2 जना सम्पर्कविहीन अवस्थामा रहेका छन्। प्रहरीका अनुसार सम्पर्कविहीन हुनेहरूमा केही सुरक्षाकर्मी, कर्मचारी र अधिकांश कामदार रहेका छन्। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
सशस्त्र प्रहरी बल नेपालले भोटेकोसी बाढ़ीमा परिमृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई 25 लाख रूपियाँ राहत उपलब्ध गराउने भएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा बसेको परामर्श समितिको बैठकले मृतक कर्मचारीले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिलाई पाएक पर्ने नेपाल एपीएफ स्कूलमा कक्षा 10 अध्ययनका लागि शैक्षिक शुल्क छूट गर्ने निर्णय गरेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढ़ीमा परि सशस्त्र प्रहरीका 13 सम्पर्कविहीन भएका राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सो बाढ़ीमा परि ज्यान जोगाउन सफल 5 सशस्त्र प्रहरीलाई राहत स्वरूप जनही 50,000 रूपियाँ प्रोत्साहन रकम उपलब्ध गराउने सशस्त्रले निर्णय गरेको छ। सशस्त्र प्रहरीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा महानिरीक्षकदेखि जवानसम्मका तर्फबाट 15,50,00,000 रकम जम्मा गर्ने निर्णय पनि गरेको छ। कास्कीको माछापुछ्रे गाउँपालिका 1 सादल स्थित निर्माणाधीन सुपर सेती जलविद्युत आयोजनाको पहुँच मार्ग खन्ने क्रममा आज करिब 11 बजे पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारको क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको पाक्रीवास नगरपालिका 8 घर भई आयोजनामा कार्यरत 26 वर्षीय आयुष राई र खोटाङको केपिलासगढ़ी गाउँपालिका 1 का 27 वर्षीय किसान राई रहेका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। घटनामा परी घाइते इलाम घर भएका 32 वर्षीय भक्तबहादुर मगरको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। बाजुराको बिरे खोलामा भीषण बाढ़ी आउँदा 23 परिवार विस्थापित भएका छन्। अविरल वर्षापछि माथिल्लो क्षेत्रमा गएको पहिरोले खोला थुनेर ताल बनेको र ताल फुटेपछि सदरमुकाम मार्तडी स्थित बढ़ीमालिका नगरपालिका 6 र 8 को सीमामा पर्ने बिरे खोलामा ठूलो बाढ़ी आएको स्थानीय लालसिंह साउदले बताउनुभयो। बाढ़ीले मानवीय एवं भौतिक क्षति नगरे पनि गाउँको बीचबाटै ठूलो बाढ़ी गएपछि 23 परिवार विस्थापित भएका हुन्। थप 18 परिवार समेत जोखिममा परेको साउदले बताउनुभयो। सदरमुकाम मार्तडीबाट करिब 6 किलोमिटर टाढा रहेको बिरे खोला झरना आन्तरिक पर्यटकको मुख्य आकर्षणको केन्द्र हो। काली गण्डकी नदी कटानका कारण मुस्ताङको थासाङ गाउँपालिका 1 टुकुचे गाउँ पहिरोको उच्च जोखिममा परेको छ। गैराती परेको वर्षासँगै मुस्ताङको काली गण्डकी नदीको सतह उच्च हुँदा टुकुचे गाउँ नदी कटान तथा पहिरोको उच्च जोखिममा परेको हो। जिल्ला सदरमुकाम सिमकोटमा अनिश्चितकालका लागि विद्युत सेवा अवरूद्ध हुँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको छ। नेपाल विद्युत प्राधिकरणको हिल्दुम वितरण केन्द्र अन्तर्गत पावर हाउसमा समस्या भएपछि भदौ 16 गतेदेखि विद्युत आपूर्ति बन्द भएको हो। बैतडीको झुलाघाट नाकामा रहेको नेपाल भारत ऐतिहासिक झोलुङ्गे पुल जीर्ण बन्दै गएको छ। आज भन्दा झण्डै 150 वर्ष अगाडि इस्ट इण्डिया कम्पनी सरकारले निर्माण गरेको झोलुङ्गे पुल समयमै जीर्णोद्वार हुन नसक्दा जीर्ण अवस्थामा पुगेको हो। बैतडीबाट संवाददाता कृष्ण विष्टको रिपोर्ट।
पुलको नेपालतर्फको भागमा रहेका काठका पाता कुहिँदै गएका छन् भने फलामका रड तथा लकहरूमा खिया लाग्दै गएको छ। पुलको नियमित मर्मत सम्भार नहुँदा यसको अवस्था थप कमजोर बन्दै गएको स्थानीय व्यवसायीहरू बताउँछन्।
मेरो नाम धनबहादुर बोहरा नै अवस्थामा छ भन्नु पर्यो। अब त्यो खिया लागेकै छ, ताक्ताहरू पनि लगभग भित्रबाट कुन लागेका छन्। तत्काल मर्मत त गर्नै पर्ने देखिन्छ, त्यो अब दीर्घकालीन हुँदैन। अब त्यो काम चलाउ मात्र भएको छ।
भाचिन चाहिँ हल्का हल्का 3-4 ठाउँमा त्यो नट बोल्टहरू
झुलाघाटमा रहेको एकमात्र झुलुङ्गे पुलको तत्काल मरमत सम्भार गर्नुपर्ने उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष हिमानन्द भट्टको माग छ। साथै दीर्घकालीन समाधानका लागि मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने उहाँको भनाइ छ।
एकदम नयाँ सरकार बन्दैछ, तयमा अब सबैले पहल गरिदिए हुन्थ्यो र अहिले अब त्यो खालि हिटकल्या मात्रै हुने हो। तय पुलको द्वारा अब जो पहाडी जिल्लामा पड्ने जो प्रभाव छ तयको बारेमा अवगति छ। अब त्यो मोटरेबल पुल जोडिदियो एकदम आर्थिक एकदम निकै हुन्थ्यो पहाडी जिल्लामा।
यता बैतडीका प्रमुख जिल्लाधिकारी मिना अर्यालको नेतृत्वमा जिल्ला सुरक्षा समितिको टोलीले जीर्ण बन्दै गएको झोलुङ्गे पुलको निरीक्षण गरेको छ। पुलको अवस्था तत्काल सुधार गर्नुपर्ने आवश्यकता रहेकाले मर्मतका लागि माथिल्लो निकायमा पहल भइरहेको प्रमुख जिल्लाधिकारी अर्यालले बताउनुभयो।
जी हिसाबलाई कुरा गरे अलिकति के छ भनेको अहिले चाहिँ हामीले गर्ने भन्नुभएको छ। छ्यापलाई एकदम जीर्ण छ हजुर, होइन यो तुरन्तै बनाउनु पर्नेछ। कुन दिन एक्सिडेन्ट हुन्छ भने छ, काठहरू भित्रभित्र अब कुहिरहेछ के त्यो
जीर्ण अवस्थामा रहेको झोलुङ्गे पुलको तत्काल मर्मत सँगै दुई देश बीचको व्यापारिक तथा आवत जावतको प्रमुख नाका झुलाघाटमा मोटरेबल पुल निर्माण प्रक्रिया अघि बढाउनु पर्ने स्थानीयको माग छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
अब अन्तर्राष्ट्रिय समाचार। यमनका साउदी अरब समर्थित सरकारी सेना र हुथी विद्रोहीहरू बीच भएको लड़ाईमा 60 भन्दा बढ़ी मानिसको मृत्यु भएको छ। झडपमा मृत्यु हुनेमा सर्वसाधारण सहित सेना र हुथी लड़ाकु रहेका अन्तर्राष्ट्रिय संचार माध्यमहरूमा उल्लेख छ। सन् 2022 जुलाईमा भएको युद्धविराम भंग भएपछि रेड सीको प्रवेशद्वारको नियन्त्रणका लागि यमनको दक्षिण पश्चिममा यो झडप शुरू भएको हो। अधिकारीहरूले हुथी आक्रमणको जवाफमा एडेनबाट सहयोग थप भई आइरहेको र हुथीको यस आक्रमणको उद्देश्य सरकारी नियन्त्रित मोखा बन्दरगाह शहरलाई छुट्याउनु रहेको र बाब अल मण्डप जल डमरूको सिमानातिर अघि बढ़नु हो। इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि बन्द गरेसँगै विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातकर्ता साउदी अरब बाब अल मण्डप चेक पोइन्टको तेलको पारवहन मार्गको रूपमा महत्वपूर्ण बनेको छ। इरानको समर्थनमा हुथीहरूले साउदी अरबको समुद्री नाकाबन्दी पनि घोषणा गरेका छन् र त्यसका जहाज तथा क्षेत्रमाथि आक्रमण शुरू गरेका छन्। अमेरिकामा यस वर्ष दादुरा रोगका संक्रमितको संख्या 3,000 नागेको छ। अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार बिहिबारसम्म देशभर 3,134 जनामा दादुरा पुष्टि भएको हो। यो संख्या सन् 2025 भरि रिपोर्ट भएका 2,289 संक्रमित भन्दा निकै बढ़ी हो। केन्द्रका अनुसार सन् 1991 पछि अमेरिकामा एकै वर्षमा देखिएको यो सबैभन्दा उच्च दादुरा संक्रमण हो। केन्द्रका अनुसार पुष्टि भएका संक्रमित मध्ये करिब 94% व्यक्तिले खोप लगाएका छैनन्। दादुराबाट बच्नका लागि केन्द्रले दादुरा, गलफुलो र रूबेला विरूद्धको खोपका दुई मात्रा लगाउन सिफारिश गरेको छ। अमेरिकामा बालबालिकाको खोप लगाउने दर समेत घटिरहेको छ। सन् 2025-26 शैक्षिक वर्षमा बालबालिकामा दादुरा, गलफुलो र रूबेला विरूद्धको खोप लगाउने दर 92.4% झरेको छ।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
भदौ 10 गते आएको भुटेकोशी बाढ़ीले रसुवा जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रशासन कार्यालय रसुवाले शनिबार बाढ़ीले पुर्याएको क्षति सम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै त्यस्तो जनाएको हो। सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीले बाढ़ीबाट 28 सरकारी र सार्वजनिक भवन, 8 सामुदायिक र 3 निजी विद्यालय, 14 बैंक तथा वित्तीय संस्था, एउटा पेट्रोल पम्प र 1,500 निजी घरमा क्षति पुगेको जानकारी दिनुभयो। बाढ़ीले जिल्लामा 41 किलोमिटर सड़क, 6 पक्की पुल, 8 बेली ब्रिज र 10 झलुङ्गे पुल बगाएको छ। बाढ़ीबाट भोटेकोशी र त्रिशुली नदी तथा लाङटाङ खोलामा निर्माण भएका 8 जलविद्युत आयोजनामा क्षति पुगेको छ। बाढ़ीले 111 मेगावाटको रसुवा, 120 मेगावाटको भोटेकोशी, 20 मेगावाटको चिलिमे, 20 मेगावाटको लाङटाङ खोला, 216 मेगावाटको माथिल्लो त्रिशुली 1, 5 मेगावाटको मैलुङ खोला, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A र 37.3 मेगावाटको त्रिशुली 3B जलविद्युत आयोजनामा क्षति पुर्याएको छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राज भट्टले प्रदेश सरकारको स्पष्ट नीति र निजी क्षेत्रको लगानी मार्फत सुदूरपश्चिम प्रदेशलाई समृद्ध प्रदेशको रूपमा विकास गर्ने बताउनु भएको छ। शनिबार धनगढ़ीमा आयोजित निजी क्षेत्र र प्रदेश सरकार बीच बजेट सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री भट्टले औद्योगिक क्षेत्रको विकास र रोजगारी सृजनालाई प्रदेश सरकारले आगामी बजेटमा प्राथमिकताका साथ सम्बोधन गर्ने बताउनुभयो। मुख्यमन्त्री भट्टले प्रदेशको रातो किताब रकम वितरण गर्ने पुलिन्दा मात्र नबनाई प्रदेशको समृद्धि, प्रदेशको आवश्यकता, सम्भावना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी ल्याउने प्रयास गर्ने उल्लेख गर्नुभयो। मुख्यमन्त्री भट्टले निजी क्षेत्रले भोग्दै आएका समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रदेशको आर्थिक विकास र समृद्धिमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो। अन्तर्क्रिया कार्यक्रममा निजी क्षेत्रका उद्योगी व्यवसायीहरूले कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासका लागि प्रदेश सरकारले नीतिगत सहजीकरण गर्दै लगानी मैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड़ दिनुभएको थियो। पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क भाँसिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन नेपाल आयन निगमले उपत्यका बाहिर बोटलिङ गरी सिलिण्डर ल्याउन उद्योगहरूलाई अनुमति दिएसँगै उद्योगीहरूले ग्यास ल्याउन थालेका छन्। नेपाल एलपी ग्यास उद्योग संघका पूर्व अध्यक्ष तथा नेपाल ग्यासका संचालक गोकुल भण्डारीले आफ्नो उद्योगका सिलिण्डरहरू चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा बोटलिङ गर्ने काम भइरहेको जानकारी दिनुभयो। नेपाल ग्यासले उपत्यकामा दैनिक 11,000 सिलिण्डर बिक्री गर्दै आएको छ। संचालक भण्डारीका अनुसार केही दिन भित्रमा नै 8-10,000 सिलिण्डर दैनिक काठमाडौँ ल्याउने गरी तयारी भएको जानकारी दिनुभयो। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले सामान्य अवस्थामा काठमाडौँमा दैनिक 40,000 सिलिण्डर आवश्यक पर्ने गरेकोमा अहिलेको अवस्थामा 1,00,000 जति सिलिण्डर खपत हुने अवस्था आएको बताउनुभयो। आफूले संगठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकोले केही दिनमा नै समस्याको समाधान हुने उहाँले उल्लेख गर्नुभयो।
अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
काठमाडौँमा जारी नेपाल भलिबल लीग एनभीएलमा काठमाडौँ रेड्सले मधेस वारियर्सलाई पराजित गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा शनिबार भएको निकै रोमाञ्चक खेलमा काठमाडौँले मधेसलाई 3-2 सेटमा पराजित गरेको हो। खेलमा काठमाडौँ 20-25, 16-24, 25-17, 22-25 र 16-14 विजय भयो। नेपाली पुरुष भलिबलमा पहिलो पटक आयोजना गरिएको फ्रेन्चाइज लीगको विजेताले 20,00,000 प्राप्त गर्नेछ। यही भदौ 27 गतेसम्म काठमाडौँको त्रिपुरेश्वर स्थित कबड हलमा हुने एनभीएलमा 6 टोलीले सिंगल राउण्ड रोबिन लीगमा प्रतिस्पर्धा गर्नेछन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफमा प्रतिस्पर्धा गर्नेछन्। अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाड़ी बन्दै अनुकेश शर्माले मोटरसाइकल पुरस्कार प्राप्त गरेका छन्। प्रतियोगितामा पाँचथरको फिदिम स्पोर्टिङ क्लबका शर्मा सर्वश्रेष्ठ खेलाड़ी बन्दै बजाज कम्पनीको मोटरसाइकल प्राप्त गर्न सफल भएका हुन्। फिदिम स्पोर्टिङ क्लबका कप्तान समेत रहेका शर्मा ताप्लेजुङ गोल्ड कप फुटबल प्रतियोगितामा सर्वश्रेष्ठ खेलाड़ी घोषित भए। प्रतियोगिताको विभिन्न खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै सर्वश्रेष्ठ खेलाड़ी बनेका शर्मालाई मोटरसाइकल पुरस्कार प्रदान गरिएको लाखे जात्रा सञ्चालन समिति अध्यक्ष सागर महादेनले जानकारी दिनुभयो। मोटरसाइकल पुरस्कार प्राप्त गरेका सर्वश्रेष्ठ खेलाड़ी शर्मालाई प्रतिनिधि सभा सदस्य क्षितिज थेबे र आयोजक समितिका अध्यक्ष महादेनले मोटरसाइकलको चाबी हस्तान्तरण गर्नुभएको हो। शर्माको कप्तानीमा प्रतियोगितामा सहभागी भएको फिदिम स्पोर्टिङ क्लब यस वर्ष पहिलो पटक फाइनल प्रवेश गरेको थियो। फिदिम फाइनलमा पुगे पनि सिराहाको सहलेस युवा क्लबसँग 1-0 पराजित हुँदै उपाधि जित्नबाट असफल बन्यो। यसअघिका ताप्लेजुङ गोल्ड कप प्रतियोगितामा पाँच थर सेमी फाइनल चरणभन्दा अघि बढ़न सकेको थिएन। त्यस्तै प्रतियोगिताको फाइनल खेलमा सहलेस युवा क्लबका सनिश श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। सहलेसकै दीप कार्की उत्कृष्ट गोलरक्षक, अभिषेक लिम्बु उत्कृष्ट डिफेन्डर र अबी लामा उत्कृष्ट मिडफिल्डर घोषित भए। प्रतियोगितामा सहलेसकै फागुराम थारू सबैभन्दा बढी गोल गर्ने खेलाड़ी बने भने फिदिमका हिटेन सुहाङ उत्कृष्ट फरवार्ड घोषित भए। प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाड़ीले जनही 15,000 रूपियाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरेको हाम्रा संवाददाता माला पालुङ्गाले जनाएकी छन्।
अब मौसम। आज राति देशका हिमाली र तराई भूभागका केही स्थानसँगै कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका धेरै स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भूभागको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 21.6 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम 27.8 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 2.7 मिलिमिटर, पोखराको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर, वीरेन्द्रनगरको अधिकतम 31.8 डिग्री सेल्सियस, न्यूनतम 22.8 डिग्री सेल्सियस, वर्षा 15.1 मिलिमिटर र दिपायलको अधिकतम 33.8 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 24.6 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। भोटेकोशी बाढ़ीको 11 दिन, आज 2 जनाको सकुशल उद्धार, हालसम्म 1,335 जनाको शव फेला। बाढ़ीका कारण रसुवामा 41 किलोमिटर सड़क र 8 जलविद्युत आयोजनामा क्षति। त्रिशुली नदीमा आएको बाढ़ीले नुवाकोटका 4 बस्ती उच्च जोखिममा। यमनी सेना र हुथी विद्रोही बीच झडप हुँदा कम्तीमा 60 जनाको मृत्यु। र काठमाण्डौमा जारी नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डौ रेड्सद्वारा मधेश वारियर्स 3-2 सेटमा पराजित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।